आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सुन्दर
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। अघिल्लो दिनमा हामीले प्रेरित नौ अध्याय एकदेखि एकतीस पदसम्मबाट बाइबल अध्ययन गरिरहेका थियौं, जहाँ हामीले देख्यौं कि विश्वासीहरूलाई अति नै निर्दय गरी सताउने टार्ससको साउल दमिश्कमा विश्वासीहरूलाई सताउन र गिरफ्तार गर्न जाँदै गर्दा अद्भुत रीतिमा तिनको जीवन परिवर्तन भयो। तिनी कहाँ दमिश्कको बाटोमा प्रभु व्यक्तिगत रूपमा प्रकट हुनुभयो। त्यस समयदेखि तिनले ख्रीष्ट येशू नै परमेश्वरको पुत्र हुनुहुन्छ भनी दमिश्कको सभाघरमा हरेक समय गवाइदिन थाले। जब यहुदीहरूले तिनी दिन प्रतिदिन प्रचार गर्ने काममा र चेलाहरू बनाउने काममा शक्तिशाली हुँदै गएको देखे, तब तिनीहरूले उसलाई मार्न षड्यन्त्र रचे। तिनीहरूले उसलाई मार्नलाई मूल ढोकारमा ढुक्न लागे, तर तिनका चेलाहरूले तिनलाई राति नै टोकरीमा हाली पर्खालबाट झुण्ड्याएर तल ओह्रालिदिए। तब साउल यरुसलेममा गए र त्यहाँका मण्डलीहरूसँग मिल्न प्रयत्न गरे, तर तिनीहरूले उसलाई पहिले त ग्रहण गरेनन्, किनकि तिनी मण्डलीको सताउने मुख्य व्यक्ति थिए र तिनीहरूले सोचे कि यो उसको विश्वासघात हुन सक्छ, षड्यन्त्र हुन सक्छ। तर बर्नबास तिनी कहाँ आएर आफ्नो हात बढाएर अंगालो मारे, तिनलाई सान्त्वना दिए। जब तिनलाई सान्त्वनाको नित्यन्त आवश्यकता थियो, तिनी नयाँ विश्वासी थिए। बर्नबास तिनको जिम्मेदार व्यक्ति भएर अन्तिममा यरुसलेमको मण्डलीमा उसलाई ग्रहण गरिए। तिनी त्यहाँ पनि चुप्प रहन सकेनन्, सुसमाचार प्रचार गर्न लागे। त्यहाँका ग्रीक पृष्ठभूमि भएका यहुदीहरूसँग वाद प्रतिवाद गर्थे, तर उनीहरूले तिनलाई मारिहाल्न खोजे र त्यो कुरा थाहा पाएर उसलाई कैसरियामा ल्याए र त्यहाँबाट तिनलाई टार्ससमा पठाइदिए, जुन उसको जन्म स्थान थियो। हामी देख्छौ पद एकतीस अनुसार कि मण्डली दिन प्रतिदिन बढ्दै गयो। यहाँ भनिएको छ नौको एकतीस पदमा, त्यसरी सारा यहुदिया, गलिल र सामरिया भरि मण्डलीमा शान्ति भयो र मण्डली सुदृढ भयो। प्रभुको भयमा हिँड्दै र पवित्र आत्माको सान्त्वना पाएर मण्डलीमा वृद्धि हुँदै गयो। मित्र, आज हामी प्रेरित नौ अध्याय बत्तीस पददेखि दश अध्यायको बाइस पदसम्मबाट बाइबल अध्ययन गर्नेछौ। यहाँ सबभन्दा पहिले हामी देख्नेछौ लिड्डा र योप्पामा पत्रुसको सेविकाई। नौ अध्याय बत्तीसदेखि पैंतिस पदमा भनिएको छ, पत्रुस यता उता सबै ठाउँमा यात्रा गर्दै लड्डामा भएका सन्तहरू कहाँ पनि आइपुगे। तिनले त्यहाँ एनियास नाउँको कोही एकजना मानिसलाई भेटाए, जो आठ वर्षदेखि पक्षघातको रोगले ओछ्यानमा पड़िरहेको थियो। पत्रुसले त्यसलाई भने, ए एनियास, येशु ख्रिष्टको वा येशु ख्रिष्ट तिमीलाई निको पार्नुहुन्छ, उठ र तिम्रो ओछ्यान मिलाऊ। अनि त्यो तुरन्तै उठिहाल्यो। लड्डा र सारोनमा बस्ने जति सबैजनाले त्यसलाई देखेर प्रभुतिर फर्के। अनि छत्तीस पदमा भनिएको छ, योप्पा नगरमा तबिता अर्थात डोरकास हरिणी भन्ने एउटा शिष्य थिइन्। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्थिन्। यो स्त्री सामाजिक सेवामा लागेकी थिइन्। तिनीसँग सिलाई बुनाईको वरदान थियो। मित्र, सिलाई बुनाई पनि पवित्र आत्माको एक वरदान हो, निश्चय नै। त्यो वरदान यो स्त्रीको निम्ति थियो। सिलाई बुनाई डोरकासको पनि वरदान थियो। मलाई लाग्दैन कि तिनले कहिले मिशनरी मिटिङमा बोले वा स्त्री बाइबल कक्षाहरूमा बोले सिकाए। मलाई लाग्दैन कि तिनीसँग त्यस्तो अवसर थियो, किनभने तिनी प्राचीन सन्तहरूमध्ये एक थिइन्। तिनले मानिसहरूको निम्ति महान अद्भुत कामहरू गरे। सैतिस पदमा भनिएको छ, ती दिनमा तिनी बिरामी भइन् र तिनको मृत्यु भयो र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्लो तलाको एउटा कोठामा राखे। यो कुराको ध्यान दिनुहोस् कि त्यस दिनमा दफनको निम्ति ख्रिस्टियन लासलाई त्यस तरिकामा तयार गरिन्थे। र अड़तीस पदमा भनिएको छ, लुड्डा योपाको नजिक भएको हुनाले चेलाहरूले पत्रुस त्यहाँ छन् भन्ने सुनेर तिनी कहाँ दुईजना मानिसलाई यस्तो विन्ती गर्न पठाए, हामी कहाँ ढिलो नगरी आउनुहोस्। तिनीहरूले यस्तो खबर जोप्पाबाट लुड्डामा पठाए। जोप्पाको मण्डलीको अति नै महान स्त्री मरे। तिनीहरूले निश्चय नै विश्वास गर्थे कि सिमोन पत्रुसले तिनलाई मृत्युबाट उठाउनेछन्। कमसे कम तिनीहरूले पत्रुसलाई तिनीहरू भए कहाँ आउनलाई विन्ती गरी पठाए। अनि 39 पदमा भनिएको छ, तब पत्रुस उठेर तिनीहरूसँग गए। त्यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाई राखेका पोषक र अरू वस्त्रहरू देखाए। तपाईँ यो कुराको ध्यान दिनुहुनेछ कि विधवाहरूले यो फेसन शोको सञ्चालन गरे। ती सबै कपड़ाहरू डोरकासले बुनेका कपड़ाहरू थिए जुन पत्रुसलाई देखाए। किन विधवाहरूले त्यो गरे? किनभने तिनीहरू गरीब थिए। तिनीहरूले कुनै कपड़ाहरू लगाउने पाउने थिएनन् यदि डोरकास नभए। तिनले उनीहरूको निम्ति कपड़ा बुनिदिन्थे। यो तिनको सेविकै थियो। सिलाई बुनाई पनि पवित्र आत्माको एउटा वरदान हो। अनि 40-43 पदमा भनिएको छ, तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँडा टेके अनि प्रार्थना गरे र त्यस लासतिर फर्केर भने, तबिता उठ। अनि तिनले आँखा उघारिन् र पत्रुसलाई देखि उठेर बसिन्। उनले तिनलाई आफ्ना हातले समाति जुरुक्कै उठाए अनि सन्तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्तुत गरे। अब यो कुरा सारा युपाभरि जाहेर भयो र धेरैले प्रभुमा विश्वास गरे। अनि तिनी निकै दिनसम्म एकजना सिमोन भने चर्मकारसँग युपामा बसे। मित्र, जसरी येशूले यैरसकी छोरीलाई मृत्युबाट उठाउनु भएको थियो, त्यसरी नै पत्रुसले डोरकासलाई उठाए। धेरैजनाले विश्वास गरे किनभने उहाँको प्रेरित पत्रुसद्वारा बौरी उठ्नु भएको प्रभु येशूलाई काम गरिरहनु भएको तिनीहरूले देखेका थिए। जहिले पनि प्रेरितहरूले कसैलाई निको पारे वा आश्चर्य काम गरे, तैले येशू ख्रिष्टले आफ्ना पवित्र आत्माद्वारा त्यही काम गर्नुभयो भनेर हामीले बुझ्नुपर्छ। आज पनि जब ख्रिष्टियनहरू ख्रिष्टको काम गर्छन्, तब काम गर्ने चाहिँ खास गरी पवित्र आत्मा नै हुनुहुन्छ। जब हामी असल काम गर्छौं, तब मानिसहरूले त्यो येशू ख्रिष्टको काम हो भनेर भन्न सक्नुपर्छ। हाम्रा कामहरूबाट हामीलाई होइन, तर येशू ख्रिष्ट परमेश्वरलाई महिमा आउनुपर्छ। पत्रुस जप्पाको सिमोन भन्ने छाला बनाउनेसँग बसे। त्यहाँ बस्दा पत्रुसलाई एउटा महत्वपूर्ण दर्शन भयो, जसको विषयमा अहिले हामी प्रेरित अध्याय 10 पढ्नेछौ। प्रेरित 10 अध्यायको मुख्य विषय हो कर्नेलियसको जीवन परिवर्तन, जो याप्तेका वंशको रोमी कप्तान थिए। अध्याय 10 सिमोन पत्रुसको सेविकाईको रेकर्डको निरन्तर जारी राख्छ। पछिबाट पत्रुस दृश्यबाट हट्नेछन् र हामी देख्नेछौ कि इतिहास प्रेरित पाउलको सेविकाईसँग निरन्तर जारी रहनेछ। यद्यपि पाउल अन्य जातिहरूको प्रेरित भए पनि पत्रुसले कर्नेलियसको घरमा प्रवेश गरेर तिनी र तिनका परिवारलाई ख्रिष्टद्वाराको उद्धारको पेश गरेर अन्य जातिको निम्ति ढोका खोलिदिए। त सबभन्दा पहिले हामी देख्नेछौ कर्नेलियसको दर्शन। प्रेरित 10 अध्यायको 1 पदमा यस प्रकार लेखिएको छ, कैसरियामा कर्नेलियस नौका एकजना मानिस थिए जो इटालिया भन्ने पल्टनका एक कप्तान थिए। यो कुराको याद राखौं कि प्रेरित 9 अध्यायको 30 पद अनुसार पाउल कैसरियामा गएथे र सम्भवत केही अन्य प्रेरितहरू त्यहाँका समुद्र किनारका मुलुक हुँदो प्रचार गरिरहेका थिए। कैसरिया वास्तवमा रोमी शहर थियो। यहाँ नै पिलातस रहन्थे, बड़ा हाकिम, राज्यपाल र त्यस मुलुकलाई शासन गर्ने अधिकारीहरू त्यहाँ रहन्थे। अनि त्यहाँ नै कर्नेलियसलाई पनि नियुक्त गरिएका थिए। तिनी कप्तान थिए, जुनको अर्थ हो रोमी सैनिकमा 100 सिपाहीहरूको कमाण्डर थिए। इटाली नामक पल्टन भनेको चाहिँ इटालीमा भर्ती गराइएको जवानहरूको पल्टन हो। अनि 2 पदमा भनिएको छ, तिनी ईश्वर भक्त थिए र तिनको सारा परिवारले परमेश्वरको भय मान्थे। तिनले मानिसलाई उदारता साथ दान दिई परमेश्वरलाई सधैँ प्रार्थना गर्थे। तिनी भक्त मानिस थिए। यसको मतलब तिनको आराधना ठिक तरिकामा निर्दिष्ट गरिएको थियो। तिनले आफ्नो भरोसा र आश्रय केवल परमेश्वरमा मात्र छ भन्ने कुराको महसुस गरेथे। अरू त के, अन्य जाति आराधना गर्न सक्छन् र आफ्नो देव देवता प्रति गहिरो दृढ विश्वास र भक्ति आस्था राख्न सक्छन्, जति कि हामी धेरै ख्रिस्टियनहरूसँग पनि छैन। यहाँ भनिएको छ कि तिनी भक्त थिए र परमेश्वरको भय मान्थे। तिनी यहुदी धर्ममा धर्म परिवर्तन गर्ने व्यक्ति थिएनन्, तर तिनी निश्चय नै यहुदी धर्मतिर खिचिएको तानिएको व्यक्ति थिए। अर्को शब्दमा आजकलको प्रसंगमा भन्यो भने तिनी विश्वासीहरूको नजिक रहेको असल छिमेकी थिए, जो मण्डलीमा कहिले कहीँ जान्छन् र मण्डलीको र विश्वासीको विरोध गर्दैनन्, बरु मित्रतामा थिए। तर तिनी वास्तवमा ख्रिस्टियन थिएन। तिनी त्यस्तै किसिमका व्यक्ति थिए। तिनले परमेश्वरमा भय राख्थे। अनि दोस्रो कुरा देख्छौ, मानिसलाई दान पुण्य गर्थे। अर्को शब्दमा दान पुण्यको धेरै उपहारहरू यहुदी जातिहरूलाई दिन्थे। इसरायल राष्ट्रलाई दिने कुरामा ठूलो जोड़ दिएको थियो। परमेश्वरले तिनीहरूलाई यो पुरानो नियम सिकाउनु भएको थियो। हामी दशांशको बारेमा कुरा गर्छौं, तर मोसाको व्यवस्थाबाट यो स्पष्ट छ कि तिनीहरूले वास्तवमा 30 दशांश दिए वा तीनवटा दशांश भनेको 30% दिन्थे। तिनीहरूले सरकार सञ्चालनको निम्ति दिन्थे, जुन आरम्भमा धर्मतन्त्र राज्य थियो। तिनीहरूले मन्दिरको रेखदेख गर्न मर्मतको निम्ति दिन्थे र तिनीहरूले उत्पादन गरेका सबै कुराबाट दशांश दिन्थे। यसरी हामी देख्छौ कि तिनीहरू दिने काममा खुला हृदयको र उद्धार चितका व्यक्ति थिए। यो चाखलाग्दो कुरा छ कि आज धेरै परोपकारी संघ संस्थाहरू यहुदीहरूद्वारा स्थापन गरिएका छन् अनि विश्वको विभिन्न देशहरूमा रहने यी यहुदीहरूले उदार चितले आफ्नो राष्ट्र इसरायलको सहायताको निम्ति पैसा दिन्छन्। अनि अर्को कुरा, कर्नेलियस सधैँ प्रार्थना गर्थे। यो कप्तानले आफ्नो आवश्यकताहरूको परमेश्वरमा प्रार्थनामा लान्थे। तिनलाई धेरै ज्योति पाउन आवश्यक थियो, तिनले यो चाहन्थे। तिनले सम्भवत प्रार्थनाको बारेमा त्यति धेरै जान्दैनथे, तर पनि तिनले प्रार्थना गर्थे। तीन पदमा भनिएको छ, तिनले दिउँसो पनि दिउँसो 3 बजेतिर दर्शनमा स्पष्ट रूपले परमेश्वरको एउटा स्वर्गीयदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, कर्नेलियस कर्नेलियस। यो कप्तान रोमी सेनामा अफिसर थिए, कमाण्डर थिए र तिनी प्रभावको व्यक्ति थिए। साथै तिनीसँग आफ्नै परिवारमा पनि भयंकर प्रभाव थियो, जुन हामी देख्छौ। तिनी बाहिरी अवलोकनमा अति नै असल मानिस थिए। तिनी वास्तवमा क्रिस्चियन थिएनन्, अरू त के तिनले सुसमाचार पनि सुनेका थिएनन् होला। तिनी त्यो मानिसको उदाहरण हुन् जसले आफूसँग भएको प्रकाशको नाप अनुसार जीवन जिएका थिए, जीवन यापन गरेका थिए। युहन्ना 1:9 भन्छ, प्रत्येक मानिसलाई प्रकाश दिने उहाँ संसारमा आउने साँचो ज्योति हुनुहुन्छ। यो कप्तानले येशु ख्रीष्टलाई भेटेका थिएन न उहाँको उपस्थितिमा आएथे, तर तिनले पाएको प्रकाशको नाप अनुसार जीवन जिइरहेका थिए। पाउलले रोमी 1:19-20 ती मानिसहरूको उल्लेख गर्छन् जो आफूले पाएको प्रकाशको नाप अनुसार जीवन जिइरहेका छैनन्। यहाँ भनिएको छ, किनभने परमेश्वरको विषयमा जान्नुपर्ने कुरा तिनीहरूमा प्रकट भएको छ, किनकि परमेश्वरले तिनीहरूलाई प्रकट गरिदिनु भएको छ। किनकि उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनिएका कुराबाट थाहा पाएर उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ र यिनीहरूलाई कुनै किसिमको बहाना छैन। मित्र, यो नै परमेश्वरको त्यो प्रायजसो गरी सोधिरहने प्रश्नको उत्तर हो, विचारा दुर्गम क्षेत्रमा रहने अन्य जातिहरूको बारेमा के, जो परमेश्वरलाई जान्न चाहन्छन् तर जान्ने कहिले अवसर मौका पाउँदैनन्। के त्यो उद्धार नपाई नर्के दण्डको योग्य हुन्छन्? यस्तो किसिमको प्रश्नको यो सही उत्तर हो। यसको उत्तर यो हो कि परमेश्वर त्यस्तो व्यक्ति कहाँ सुसमाचारको प्रकाश पुर्याइदिनुहुनेछ। परमेश्वरले त्यस्तो मानिसलाई सुसमाचार सुन्ने कुनै न कुनै माध्यमद्वारा मौका दिनुहुन्छ। अहिले कसरी परमेश्वर कर्नेलियस कहाँ सुसमाचार पुर्याउनुहुन्छ? बाधा रुकावटहरू अभिजय देखिन्छ। यो समयमा मण्डलीमा विश्वासीहरू पहिलो 8 वर्षसम्म पूर्ण रूपमा यहुदीहरू थिए। यी क्रिस्चियन यहुदीहरू मन्दिरमा गइरहेका थिए र धेरै यहुदी प्रथाहरू संस्कारहरूको पालन गरिरहेका थिए। तिनीहरू ती कुराहरू अनुग्रहको युगमुनि गर्न सक्थे किनभने तिनीहरू ख्रिष्टलाई विश्वास गरिरहेका थिए। त्यसपछि सुसमाचार सामरियामा फैलियो। यरुसलेमका यहुदीहरू छक्कै परे, तर तिनीहरूले यसमा परमेश्वरको हातको थाहा पाएका थिए। अहिले कसरी परमेश्वर सुसमाचारको ढोका अन्य जातिहरूको निम्ति परमेश्वरले खोल्न गइरहनु भएको छ त? पाउल अन्य जातिहरू कहाँ महान मिशनरी हुनुपर्नेछ, तर परमेश्वरले पाउललाई अरबियाको मरुस्थलमा त्यहाँ उसलाई तालिम दिन पठाउनुभयो। मित्र, सिमन पत्रुस नै अन्य जातिहरूको निम्ति ढोका खोल्ने पर्छ। परमेश्वरले सम्भवत त्यस दिनको सबभन्दा महान उग्रवादी धार्मिक कट्टरपन्थी तिनी थिए। यो स्पष्ट छ कि पवित्र आत्माले अन्य जातिहरू कहाँ सुसमाचार पुर्याउने काममा हरेक कदम र चाललाई सञ्चालन गर्नुभयो। मेरो मित्र, सत्य ख्रिस्टियन काम पवित्र आत्माद्वारा सञ्चालन गरिएको हुन्छ। पवित्र आत्मा नै अन्य जातिहरूको हृदयमा काम गर्नु परेको थियो। पवित्र आत्मा यहुदीहरूको हृदयमा काम गर्नु परेको थियो। पवित्र आत्माले सुसमाचार अन्य जाति विश्वमा ल्याउने काममा सञ्चालन गर्नुभएको थियो। अनि 4 पदमा भनिएको छ, भयभीत भएर तिनले उनलाई न्यायालेर हेरे र भने, प्रभु भन्नुहोस्। अनि उनले तिनलाई भने, तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्झनाको रूपमा परमेश्वरको सामने पुगेका छन्। परमेश्वरको दूत कर्नेलियस कहाँ दर्शनमा प्रकट भयो। तिनी सपना देखिरहेका थिएनन्, तर तिनलाई यो दर्शन दिएको थियो जब तिनी प्रार्थना गरिरहेका थिए। मित्र, यो कुराको तपाईँले ध्यान दिएको म चाहन्छु। त्यहाँ केही निश्चित कुराहरू छन् जुन परमेश्वरको अगाडि गनिन्दछ। यो कुरा हामीले थाहा पाउनुपर्छ। यी कुराहरूले उद्धार र मुक्ति पाउने सम्बन्धमा केही सरोकार राख्दैन, केही काम गर्दैन, तर ती कुराहरू परमेश्वर निश्चय नै ध्यान दिनुहुन्छ। कर्नेलियसको प्रार्थना र उसको दान पुण्य सम्झनाको निम्ति परमेश्वरको सामुने पुगेको थियो। मित्र, जहाँ कहीँ कर्नेलियसले जस्तो परमेश्वरको खोज्ने लालसा गर्ने व्यक्ति हुन्छन्, निश्चय नै त्यो व्यक्तिले परमेश्वरको अनुग्रहको सुन्नेछ। परमेश्वरले कुनै पनि माध्यमद्वारा कुनै पनि रीतिले कुनै न कुनै दिन सुसमाचार पुर्याउनुहुनेछ, चाहे त्यो कस्तो दुर्गम क्षेत्र नै किन नरहेको होस्। र 5-6 पदमा भनिएको छ, अब मानिसहरूलाई योपामा पठाऊ र पत्रुस भनिने सिमोनलाई बोलाई पठाऊ, तिनी चर्मकार सिमोनका बसेका छन् जसको घर समुद्रको किनारमा छ। कर्नेलियस र तिनका परिवारले एउटा ठूलो आशिष पाउन लागेका थिए, तर पहिले येशूको प्रेरित पत्रुसलाई भेटाउन आवश्यक थियो। अनि 7-8 पदमा हामी पढ्छौ, जब तिनीसँग बोल्ने स्वर्गीय दूत विदा भए, तब तिनले आफ्ना नोकरहरूमध्ये दुईजना र निरन्तर तिनको सेवा टहल गर्ने एकजना भक्त सिपाहीलाई बोलाए र तिनीहरूलाई सबै कुरा बताएर योपामा पठाए। मित्र, पूरा विश्वाससित कर्नेलियसले पत्रुसलाई बोलाउन स्वर्गीय दूतले बताएको ठाउँमा आफ्ना तीनजना नोकरहरूलाई पठाए। जब तिनीहरू आफ्नो बाटोमा थिए, मलाई लाग्छ परमेश्वरले सिमोन पत्रुसलाई तयार गर्नै पर्छ। अनि अगाडि हामी देख्छौ पत्रुसको दर्शन। 9 पदमा भनिएको छ, भोलिपल्ट तिनीहरू आफ्नो यात्रामा त्यस शहरको नजिक आइपुग्दा दिउँसो 12 बजेतिर पत्रुस चाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्ले। मित्र, परमेश्वरको सेवाको निम्ति सिमोन पत्रुसलाई तयार गर्न पूर्ण रूपमा आवश्यक कुरा थियो। पत्रुससँग पाउलको जस्तो प्रतिभा र शिक्षा थिएन। यद्यपि तिनीसँग पाउलको जस्तो तालिम पनि प्राप्त नभए तापनि परमेश्वर तिनलाई बेग्लै किसिमले प्रयोग गर्न सक्नुहुन्छ। अनि 10-12 पदमा भनिएको छ, तिनी भोकाएर तिनले केही खाने मन गरे र अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्यान मग्न भए। तिनले स्वर्गीय उग्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्ना जस्तो केही पृथ्वीतिर झरिरहेको देखे। त्यस तन्नामा पृथ्वीका सबै किसिमका चारखुट्टे जनावरहरू र घस्रने प्राणी र आकाशका चरा चुरुङ्गीहरू थिए। मित्र, यो कुराको ध्यान दिनुहोस् कि पृथ्वीका सबै किसिमका चारखुट्टे जीवात घस्रने जन्तुहरू र आकाशका चरा चुरुङ्गीहरू त्यस दर्शनमा त्यहाँ तिनले देखे। अनि 13-14 पदमा भनिएको छ, तब तिनले एउटा आवाज सुने, ए पत्रुस, उठ र मारेर खाऊ। तर पत्रुसले भने, होइन प्रभु, किनभने मैले कहिले केही अपवित्र वा अशुद्ध थोक खाएको छैन। मित्र, जब पत्रुस त्यो आकाशवाणीले वा आकाशवाणीबाट सुनेको कुराको अर्थ के हो भनी छक्कै परिरहेका बेला तिनले उहाँलाई प्रभु भनी सम्बोधन गर्ने काम चाखलाग्दो होइन र? जब तिनी प्रभुको आज्ञा पालन गरिरहेका छैनन् जुन गर्नलाई उहाँले तिनलाई भन्नुहुन्छ। अहिले यो कुराको नचुकाउनुहोस्, यहाँ एकजना त्यो मानिस छन् जो पेन्टिकोस्टको दिनको यो पक्ष वा पट्टी छन्, अनि तिनी अनुग्रहको युगमा छन् जसमा चाहे तिनले कुनै मासु खाओस् या नखाओस् त्यसले कुनै भिन्नता बनाउँदैन। तैपनि पत्रुस अझै मोसाको व्यवस्थाको पालन गरिरहेका छन् र तिनी मोसाको व्यवस्था अनुसार अशुद्ध कुनै पनि चीज खाइरहेका छैनन् र हामी देख्छौ कि तिनी यसको बारेमा इमानदारी थिए। कसैले भन्ला तिनी खुला विचारको व्यक्ति हुनुपर्ने र सबै कुरा खानुपर्ने। तपाईँलाई थाहा छ कि प्रभु तिनलाई सिकाइरहनु भएको छ। तिनी कति पनि मोसेक व्यवस्था मुनि छैनन् र हरेक कुरा खानलाई तिनी स्वतन्त्र छन्। आज ठूलो समस्या हो कि केही मानिसहरू निर्णय गर्छन् कि तिनीहरू मासु खान चाहँदैनन् र त्यसपछि तिनीहरू प्रत्येकलाई त्यस उही प्रणालीमा व्यवस्था मुनि राख्ने कोसिस गर्छन्। मेरो मित्र, अनुग्रह मुनि तपाईँ मासु खान सक्नुहुन्छ र नखानु पनि सक्नुहुन्छ। यो तपाईँको इच्छामा भर पर्छ र यो तपाईँको मामला हो। केही खानेकुराले वा मासुले तपाईँलाई अपस दिन सक्छ, तर यसले निश्चय नै परमेश्वरसँग तपाईँको सम्बन्धमा कुनै खास परिवर्तन नै गर्ने छैन। 15 पदमा भनिएको छ, 15 पदमा त्यो आवाज फेरि दोस्रो पल्ट तिनले सुने, परमेश्वरले जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अपवित्र नठान। अर्को शब्दमा, तपाईँ हरेक कुरा खान सक्नुहुन्छ किनभने परमेश्वरले सबै कुरा शुद्ध गर्नुभएको छ, तर अझै यो तपाईँमा निर्भर हुन्छ। खाने इच्छा छैन भने कुनै बाध्य छैन, कुनै कर छैन। अनि 16 पदमा भनिएको छ, 3 पल्टसम्म यस्तो भयो र तुरन्तै त्यो तन्ना स्वर्गीयतिर लगियो। अनि 17-22 पदमा भनिएको छ, जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्यलमा परेका थिए, त्यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्दै ढोका अगाडि खड़ा भए र पत्रुस भनिने सिमोन यहाँ बसेका छन् कि भनी उच्च स्वरमा सोधे। अनि जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए, तब पत्रुस आत्माले तिनलाई भन्नुभयो, पवित्र आत्माले तिनलाई भन्नुभयो, हेर, तीनजना मानिसले तिमीलाई खोज्दैछन्, उठ र तल जाऊ र हिचकिचाई नगरिकन तिनीहरूका साथ लाग किनभने तिनीहरूलाई मैले पठाएको हुँ। तब पत्रुस ओर्ले र ती मानिसहरू कहाँ गएर भने, हेर तिमीहरूले खोजेको मानिस मै हुँ, तिमीहरू यहाँ आएको कारण के हो? अब पत्रुसले दर्शनको पूरा अर्थ बुझे। पद 28 अनुसार एउटा अन्य जाति कर्नेलियसबाट पठाएका यी प्रतिनिधिहरूले आफ्नो घरमा आउनु भनेर तिनलाई बोलाएका थिए। त्यो दर्शनद्वारा परमेश्वरले पत्रुसलाई कर्नेलियस कहाँ जानको निम्ति तयार पार्नु भएको थियो। मित्र, अर्को दिनमा हामी देख्नेछौं कि कर्नेलियसको जीवन परिवर्तन ख्रिष्टमा। प्रभु वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।